سیاسی جماعتوں نے ترک حکومت اور فوج کے اس اقدام پر شدید تنقید کی ہے۔ ترکی کے حزب مخالف کے رہنما قلیج دار نے کہا ہے کہ یہ کارروائی ترک حکومت کی پیشانی پر بدنما داغ ہے اور جن لوگوں نے اس کارروائی کا حکم دیا تھا وہ بزدل ہیں۔ اس کے علاوہ ایک اور خبر یہ بھی ہے کہ امریکہ اور ترکی نے شام میں سرگرم مخالفین کو مسلح کرنے کے تعلق سے ایک سمجھوتے پر بھی دستخط کیے ہیں۔ اس سلسلے میں بھی ہماری گفتگو کی معزز مہمانوں سے، مگر سوال یہ پیدا ہوتا ہے کہ اس مقبرے کی حفاظت کے بہانے یا اس مقبرے میں دفن میت کی باقیات کو بحفاظت ترکی واپس لانے کے بہانے ترک فوج نے جو یہ کارروائی کی، کیا صرف یہی مقصد تھا یا اس کے پیچھے اور بھی کچھ مضمرات ہو سکتے ہیں؟ ترکی کا کہنا یہ ہے کہ اس بات کا خدشہ تھا کہ داعش جیسے دہشت گرد گروہ کے عناصر اس مقبرے پر حملہ کر کے اس کو مسمار کر دیتے اور اس مقبرے کی توہین کرتے۔ سوال یہ پیدا ہوتا ہے کہ یہ مقبرہ ایک عرصے سے داعش جیسے دہشت گرد اور تکفیری عناصر کی رینج میں تھا، دسترس میں تھا، ان کے محاصرے میں تھا، اور اگر یہ گروہ چاہتا کہ جس نے عراق اور شام میں انبیاء کرام اور صحابہ کرام کے مزاروں کو نہ چھوڑا تو اس مقبرے پر بھی دست درازی کر سکتا تھا۔ اور بہت سے مبصرین کا کہنا یہ ہے کہ اگر اب تک داعش نے اس مقبرے پر حملہ نہیں کیا تو اس کی وجہ صاف یہ ہے کہ ترکی اور داعش کے درمیان اس سلسلے میں ہم آہنگی پہلے سے پائی جاتی تھی۔ جب داعش اور ترکی میں اس طرح کی ہم آہنگی پہلے سے موجود تھی تو ایک سوال پھر یہ اٹھتا ہے کہ کیوں ترکی نے شام کے اندر یہ کارروائی کی۔ بہرحال اس سلسلے میں ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں۔
صلاح داعش فی العبور الی ترکیہ۔ گزشتہ ہفتے کی رات ترک فوج کے 39 ٹینک اور 57 بکتر بند گاڑیاں اور 572 فوجی شام کے سرحد میں 40 کلومیٹر اندر تک داخل ہو گئے، جبکہ اس دوران جاسوسی اور جنگی طیارے بھی پرواز کرتے رہے۔ ترک فوج کا یہ آپریشن رات 9 بجے شروع ہوا اور اگلے دن صبح تک جاری رہا۔ اس کا مقصد سلطنت عثمانیہ کے بانی سلیمان شاہ کی قبر کو منتقل کرنا تھا، مگر ترکی کی سرزمین کے اندر نہیں بلکہ شام کے ہی ایک اور علاقے میں جو ترکی کی سرحد کے قریب ہے۔ اس آپریشن کے اگلے دن ترک وزیراعظم احمد داؤد اوغلو نے ایک پریس کانفرنس میں کہا کہ ہمارا آپریشن کامیاب رہا اور ہم نے اپنے اتحادیوں کو اس کی اطلاع دے دی تھی، جبکہ کسی سے کوئی اجازت نہیں لی گئی تھی۔ داؤد اوغلو نے کہا کہ آپریشن شروع ہونے کے ساتھ ہی ٹینکوں اور توپوں کے ساتھ کچھ ترک فوجی شام کے آشما علاقے میں داخل ہوئے اور وہاں ترکی کا پرچم لہرا دیا اور سلیمان شاہ کی قبر وہاں بنانے کی تیاریاں مکمل کر لیں۔ کہا جاتا ہے کہ سلیمان شاہ نے سن 1299 میں سلطنت عثمانیہ کی بنیاد رکھی اور جو منگولوں کے حملے کے بعد بھاگتے وقت اسی علاقے میں ہلاک ہو گئے تھے۔ 1921 میں ترکی اور اس وقت کی قابض طاقت فرانس کے درمیان ہونے والے معاہدے کی بنیاد پر یہ علاقہ ترکی کا حصہ بن گیا۔ البتہ معاہدے میں یہ طے پایا تھا کہ قبر کی حفاظت کے لیے صرف 40 فوجی تعینات کیے جا سکتے ہیں۔ معاہدے کے مطابق اس علاقے میں ترکی کو شام کی حکومت کی اجازت کے بغیر کسی طرح کی کوئی کارروائی کرنے کا حق نہیں ہے۔ شام کے باغیوں کے اتحاد کے سربراہ خالد خوجہ نے ترک مشن مکمل ہونے پر اپنے اطمینان کا اظہار کیا۔ انہوں نے استنبول میں ایک پریس کانفرنس میں کہا کہ یہ آپریشن ہماری ہم آہنگی سے انجام دیا گیا۔ شام کی حکومت نے ترکی کے فوجی آپریشن کو جارحیت قرار دیتے ہوئے اس کی مذمت کی اور کہا کہ یہ کارروائی سن 1921 کے معاہدے کی کھلی خلاف ورزی ہے اور اب ساری ذمہ داری ترکی کی ہوگی کیونکہ اس نے دمشق کی موافقت کے بغیر یہ کارروائی کی ہے۔ سوال یہ ہے کہ اردوغان نے سلیمان شاہ کی قبر کی جگہ تبدیل کرنے کے لیے اس وقت کا انتخاب کیوں کیا، حالانکہ داعش نے گزشتہ 8 مہینے سے اس علاقے کا محاصرہ کر رکھا ہے۔ کیا اس وقت کا انتخاب اس وجہ سے نہیں کیا گیا کہ شام کی فوج حلب کے شمالی علاقوں اور حسکہ اور دیر الزور میں بڑی کامیابی حاصل کرتے ہوئے آگے بڑھ رہی ہے، جبکہ کوبانی میں کردوں نے داعش کو پسپا کر دیا ہے؟ تجزیہ نگاروں کے مطابق قبر کی جگہ بدلنے کی کارروائی صرف دکھاوا ہے، اصلی مقصد داعش کے پس ہوتے ہوئے حوصلوں کو بلند کرنا ہے۔ ترکی کیوں اس بات پر اصرار کر رہا ہے کہ سلیمان شاہ کی قبر شام کے اندر ہی رہے؟ اگر اس کی حفاظت کو وہ اتنی اہمیت دیتی ہے تو قبر کو ترکی کے اندر کیوں نہیں منتقل کیا گیا؟ آشما کا علاقہ جہاں سلیمان شاہ کی نئی قبر بنائی گئی ہے وہ شام ترکی سرحد سے محض 200 میٹر کے فاصلے پر شام کی سرحد کے اندر واقع ہے۔ آشما گاؤں میں ترکی نے اپنا پرچم کس قانون کے تحت لہرایا ہے؟ یہ بھی سوال اہم ہے کہ گزشتہ 8 مہینے کے دوران جب داعش نے اس علاقے کا محاصرہ کر رکھا تھا تو صرف 48 ترک فوجیوں نے کیسے اس مقبرے کی حفاظت کی؟ داعش کی موجودگی والے اس علاقے میں ترک فوج کا داخل ہونا اور کاروائی کر کے لوٹ جانا داعش سے کسی بھی تصادم کے بغیر کیسے ممکن ہوا، جبکہ اس علاقے میں داعش مضبوط پوزیشن میں ہے۔ سلیمان شاہ کی قبر کی حفاظت کے سلسلے میں ہر جوکھم اٹھانے پر تیار ترک حکومت کی غیرت انبیاء اور نبی اکرم کے اصحاب کی قبروں کے انہدام پر کہاں چلی جاتی ہے؟ جب ترک حکومت سلیمان شاہ کی قبر کی حفاظت کے لیے شام کے اندر فوجی مداخلت کر سکتی ہے تو کیا شام کی حکومت کو یہ حق حاصل نہیں ہے کہ اسلامی مقدسات اور اصحاب پیغمبر کی زیارت گاہوں کی حفاظت کے لیے اپنی حلیف طاقتوں سے مدد مانگے؟ ان سوالوں سے اس حقیقت کا اندازہ لگانا مشکل نہیں ہے کہ سلیمان شاہ کی قبر کے سلسلے میں ترک حکومت کی اتنی حساسیت کی وجہ وہ نہیں ہے جو ظاہر کی جا رہی ہے۔ رہ گیا داعش سے ترک حکومت کے تعلقات کی نوعیت کا مسئلہ تو وہ ایک لمبی کہانی ہے۔ موصل پر داعش کا قبضہ ہونے اور ترک سفارتکاروں اور سیکورٹی اہلکاروں کے داعش کے ہاتھوں گرفتار ہو جانے کے بعد بھی سارے ترک اہلکار بحفاظت اپنے گھر پہنچ گئے۔ اس سے داعش اور ترکی کے تعلقات کی نوعیت کا کسی حد تک اندازہ لگایا جا سکتا ہے۔
جی ناظرین، چلتے ہیں سیدھے لندن اسٹوڈیو جہاں پر موجود ہیں سینئر تجزیہ نگار جناب سلیم قاضی صاحب۔ السلام علیکم جناب۔
السلام علیکم بھائی۔
سلیم قاضی صاحب، آپ کیا کہنا چاہیں گے کہ کیا ترک فوج کی جو کاروائی تھی اس کا مقصد یہی تھا کہ سلیمان شاہ کی میت کے باقیات کو بحفاظت واپس اپنے اختیار میں لیا جائے اور پھر اپنی مرضی کی جگہ پر اس کو دفن کیا جائے، یا اور اس کا کوئی مقصد ہو سکتا ہے؟
نہیں، بات اتنا سادہ بالکل نہیں ہے۔ اور جو آپ نے اپنے تعارف میں، پروگرام کے تعارف میں جو سوال اٹھائے، جو اس رپورٹ میں سوال اٹھائے گئے ہیں، وہ ایک ہی جانب اشارہ کرتے ہیں کہ یہ معاملہ اتنا سادہ نہیں ہے جتنا ترکی اسے دکھانا چاہ رہا ہے، اور کہ وہ وہاں پہ کیسے پہنچے اور یہ آپریشن اتنا نیٹلی کیسے ہو گیا۔ تو اس سے جو ہیں، میں سمجھتا ہوں کہ زیادہ سوال اٹھتے ہیں بجائے زیادہ سوال اس میں سوالوں کے جواب وہ نہیں دے پا رہے جو سوال لیجیٹمیٹ سوال ہیں کہ یہ ایسا کیوں ہوا ہے۔ اور میں سمجھتا ہوں کہ اس کا ایک بنیادی یہ جو چیز ہے کہ ترکی کے لیے یہ مشکل ہوتا جا رہا ہے کہ وہ جو 2 کشتیوں میں سوار تھا اور سوار ہونے کی کوشش کر رہا تھا ایک عرصے سے، کہ ایک طرف آپ جو ہیں پولیٹیکل اسلام یا اسلامزم کے بھی چیمپئن بن رہے ہیں، مشرق وسطی میں بھی آپ اپنا جو ہے اثر و رسوخ قائم رکھنا چاہتے ہیں، اور ایٹ دی سیم ٹائم آپ نیٹو میں بھی رہنا چاہتے ہیں۔ تو یہ 2 کشتیوں کے سوار کا ان کے ساتھ معاملہ ہوا ہے اور وہ پریشر بڑا ہے۔ تو میں سمجھتا ہوں کہ یہ جو ہے شاہ سلمان والا، یہ تو ایک محض ایک بہانہ تھا، اور اس کی اگر کسی حد تک میں سمجھتا ہوں کوئی اگر تھوڑی بہت لاجک بنتی ہے، اور وہ جو ہے ٹرکش اپوزیشن نے بھی اسی لیے اس پہ کافی شور و غل کیا ہے، اور وہ مجھے سمجھ آتی ہے آنے والے الیکشن کہ کسی حد تک آپ وہ جو ہے ایک قسم کا نیشنلزم اس کو ریوائیو کرنا چاہتے ہیں۔ اردوغان گورنمنٹ کے جون میں جب انتخابات آئیں تو ایٹ لیسٹ ہم اپنے لوگوں کے سامنے ہوں کہ دیکھیں جی، ہمیں جو ہماری قوم کی جو جذباتی وابستگی تھی وہ ہم نے پوری کر دی اور ہم وہ جو ہے بحفاظت ان کو واپس لے آئے۔ لیکن یہ تو ہے ان کا جواب ہوگا ہوم کنسٹیچوئنسی کے لیے اگر اسے لوکل اس میں دیکھیں، لیکن یہ لوکل معاملہ نہیں ہے، کیونکہ اچھی خاصی ہسٹری موجود ہے کہ کب سے ترکی جو ہے وہ پہلے جو ہے اس میں شامل ہونا چاہتا تھا، پھر نہیں ہونا چاہتا تھا، پھر داعش کے ساتھ جو ہمارے مطلب ابھی جو آئی ایس کی تمام جو اگر آپ دیکھیں اس کی گروتھ، تو راستہ ایک ہی جاتا ہے جہاں سے اسے انتہائی یعنی اتنی زیادہ مالی امداد ملتی رہی ہے، اور یہ جو ہے دہشت گرد گروپ جو ہے دنیا کا امیر ترین گروپ کیسے بن گیا؟ تو جو ہے اگر وہ قطر سے آ رہی تھی، کویت سے آ رہی تھی، سعودی عربیہ سے آ رہی تھی، راستہ جو تھا وہ ہمیں ایک ہی سمجھ آتا ہے کہ وہ راستہ ترکی کا ہی استعمال ہوتا رہا پچھلے کئی برسوں سے۔
جی،
تو میں تو یہی سمجھتا ہوں کہ وہ اس کو اسٹرینتھن کرنے میں ترکی اس رول سے اب ایک لحاظ سے وہ فرار چاہتا ہے، لیکن ایسا ہے نہیں کیونکہ پریس کو پتا ہے، سب کو پتا ہے کہ یہ فنڈنگ کہاں سے جاتی رہی۔ تو موسٹ
بہت شکریہ
ہے کہ
جی بہت شکریہ، میں پھر حاضر ہوں گا آپ کی خدمت میں۔ چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں سینئر تجزیہ نگار ڈاکٹر جاوید جمیل صاحب، السلام علیکم صاحب۔ ڈاکٹر صاحب میں آپ سے پوچھنا چاہوں گا کہ یہ جو حملہ ہوا ہے اور ترکی نے جو جارحیت کی ہے شام کے اندر سلیمان شاہ کے مقبرے کی حفاظت، ان کی میت کے باقیات کو اپنی تحویل میں لینے کی غرض سے اور بہانے سے، تو اس کی قانونی حیثیت کتنی ہے اور کیا یہ کسی خود مختار ملک کے خلاف جارحیت نہیں ہے؟
دیکھیے بلا شبہ یہ ایک کھلی جارحیت ہے، یہ بات تو اتنی صحیح ہے کہ 1921 کے اندر ایک معاہدہ ہوا جس معاہدے کے تحت ترکی کو اختیار حاصل تھا کہ وہ ان قبروں کی حفاظت کرے، لیکن اس کے ساتھ میں ایک جز یہ بھی تھا کہ جب تک سیرین گورنمنٹ اس کی اجازت نہ دے کوئی وہ بڑی فوجی کاروائی نہیں کر سکتے ہیں۔ لیکن یہ کاروائی بڑے پیمانے پر ہوئی، بڑی تعداد میں اس میں ٹینک موجود تھے، ایک کئی گھنٹوں تک یہ کاروائی چلی۔ اس کے بعد میں وہاں سے نہ صرف یہ کہ وہ تمام جو ریمینس تھے اس قبر کے ان کو لے جایا گیا واپس، بلکہ وہاں جتنے موجود ترکی کے سپاہی تھے ان کو بھی منتقل کیا گیا۔ اور تو اس بڑی کاروائی میں شام کی حکومت کی مرضی کے بغیر، ان کی اجازت کے بغیر، ان کو ان سے مشورہ بھی نہیں کیا گیا، ان کو اطلاع بھی نہیں دی گئی، تو یقیناً ایک خود مختار ملک کی خود مختاری کے اوپر ایک زد آئی ہے اور انٹرنیشنل جو پوری کمیونٹی ہے اس کو کنڈیم کیا جانا چاہیے تھا۔ لیکن مسئلہ یہ ہے کہ دیکھیے یہ معاملہ بڑا عجیب و غریب ہے داعش کا اور سیریا اور ترکی کے اندر جو کچھ حالات ہو رہے ہیں، کہ تمام جو نیٹو کے ممالک ہیں، ویسٹرن ممالک ہیں، داعش کو وہ بظاہر تو دنیا کے اندر پیش کر رہے ہیں میڈیا کے اندر کہ داعش سے بڑا سخت اور ان سے بڑا دہشت گرد کوئی نہیں ہے، لیکن اندر خانے انہیں پوری حمایت داعش کو وہ دیتے رہے ہیں اور داعش ایک قسم کا فرینڈلی اینیمی ان کے لیے بن گیا ہے کہ جس کو وہ صرف اس حد تک کنٹرول کرنا چاہتے ہیں کہ وہ امریکہ کے اور جو ویسٹرن ممالک کے مفادات ہیں ان کو نقصان نہ پہنچائے۔ لیکن ان کا مقصد یہ ہے کہ داعش بلا شبہ عراق میں اور سیریا کے اندر موجود رہے اور وہ سیرین گورنمنٹ کے اوپر اٹیک کرتے رہیں، جب تک وہ سیرین حکومت کے خلاف کارروائی کرتے رہیں گے، جب تک وہ عراق میں جو عراق کے حکمراں ہیں ان کے لیے منفی کردار عطا کرتے رہیں گے، تو امریکہ ان کے اوپر بہت زیادہ اٹیک نہیں کرے گا ویسٹرن گورنمنٹ۔ لیکن جیسے ہی ان کا رخ ایسی جگہوں پر ہو جائے گا کہ جہاں پر ویسٹرن ممالک کے مفادات وابستہ ہیں، وہاں ان کے خلاف وہ سخت کاروائی کرنے کے لیے گریز نہیں کریں گے۔ اور جیسا کہ پہلے ہمارے مبصر جو لندن کے ہیں انہوں نے کہا کہ ترکی ایک بڑی زبردست قسم کی ایک ایمبیگوٹی کا شکار ہو گیا ہے کہ ایک طرف وہ یہ چاہتے ہیں کہ اسلامی ممالک کے اندر ان کی پوزیشن ایک اسلامی حکمران کی ہو، ایک ان کو ایک اسلام کا ایک علمبردار تسلیم کیا جائے، دوسری طرف وہ ناٹو سے تعلق نہیں توڑنا چاہتے ہیں، ایک طرف وہ داعش کو تمام تر جتنی سہولیات ہیں ان کو فراہم کرتے ہیں، دوسری طرف وہ یہ بھی ظاہر نہیں ہونے دینا چاہتے کہ وہ داعش کے حمایتی ہیں۔ تو اس کے پیش نظر انہوں نے یہ حملہ کیا، اور اس بات کی امکان موجود ہیں کہ امریکہ میں اور جو ابھی آپس میں ان کے اندر رابطہ پیدا ہوا ہے کہ وہ اب ترکی کا جو رول ہے وہ سیریا کے اندر مداخلت کا کہیں زیادہ بڑھ جائے گا، اور اس انداز سے وہ مداخلت کی جائے گی کہ جس سے اصل نقصان داعش کو نہ ہو کر شام کی حکومت کو ہو، چونکہ مقصد داعش کا یہی ہے۔ وہ داعش کو اگر چاہتے ویسٹرن ممالک تو داعش کو اب تک ختم اور نیست و نابود کر دیے ہوتے، لیکن وہ داعش کو نیست و نابود نہیں کریں گے، وہ اندر خانے ان کی پوری مدد کرتے رہیں گے، اس کو تقویت پہنچاتے رہیں گے، باہر سے اس کے خلاف ایک ہنگامہ آرائی کرتے رہیں گے، اور یہ سلسلہ جب تک جاری رہے گا جب تک وہ سیرین حکومت کو ختم کرنے میں کامیاب نہیں ہو جاتے۔ لیکن امید یہ ہے اور امید یہ کی جانی چاہیے کہ ان کے یہ منصوبے کامیاب نہیں ہوں گے، ایک وقت ایسا آئے گا سیریا کے اندر ابھی بھی بڑی کامیابیاں شام کی حکومت کو حاصل ہوئی ہیں، اور ایک وقت آئے گا کہ جو داعش کا جو یہ ایک قسم کا شیطان ہے اس کے اوپر بھی پوری طریقے سے سیریا کی حکومت اس کو ہرانے کے اندر، اس کو ایک مکمل طور پر اس پر فتح حاصل کرنے میں کامیاب ہو جائے گی۔
جی بہت شکریہ، میں پھر حاضر ہوں گا آپ کی خدمت میں۔ چلتے ہیں اس وقت اسلام آباد جہاں پر رابطے میں پاکستان کے سینئر تجزیہ نگار و ممتاز دانشور ثاقب اکبر صاحب، السلام علیکم جناب۔
وعلیکم علیکم السلام ورحمۃ اللہ.
ثاقب اکبر صاحب، جو کاروائی ہوئی یہ سلسلے میں مختلف تجزیے اور تبصرے آ رہے ہیں. بی بی سی نے ایک تبصرہ کیا کہ چونکہ سلیمان شاہ کا مقبرہ جو تھا وہ داعش کے محاصرے میں تھا یا ان کی دسترس میں تھا، اور ترکی کو یہ خدشہ پیدا ہوا کہ کہیں داعش اس پر حملہ کر کے اس کو تباہ نہ کر دے، اس لیے ان کی میت کی باقیات کو واپس لے آئے، اور اگر داعش حملہ کر دیتا تو پھر ترک حکومت پر دباؤ پڑتا کہ داعش کے خلاف کاروائی کی جائے، اور ترکی داعش کے خلاف کاروائی نہیں کرنا چاہتا تھا. تو اس داعش کے خلاف کاروائی سے بچنے کے لیے ترکی نے ایسا کیا. اس تبصرے میں آپ کو کتنی گہرائی اور گہرائی نظر آ رہی ہے؟
میرے خیال ہے چند ایک ایسے حقائق ہیں جو اس تبصرے کو خاصا مشکوک جو ہے وہ ظاہر کرتے ہیں. پہلی بات تو اس سلسلے میں یہ ہے کہ جو اپوزیشن ہے سو کالڈ، جو ویسٹ کی اور ترکی کی حمایت سے کھڑی ہے، اسرائیل اور اسرائیل بھی جس کی پشت پر ہے، اور سیریا کے خلاف جو نبرد آزما ہے، ان کے تو اتحاد نے، الائنس نے اعلان کیا ہے کہ یہ ہمیں پہلے سے ہمارے علم میں تھا کہ ترکی جو ہے وہ یہ کاروائی کرنے والا ہے. اور دوسری طرف جو ہے ظاہر ہے کہ سیرین گورنمنٹ سے بالکل اس سلسلے میں اس کی ہاں کا انتظار کیے بغیر اور اس کی اجازت کا انتظار کیے بغیر یہ کاروائی کی گئی. دوسری بات یہ ہے کہ یہ کوئی ابھی سے اس خطے میں یا اس علاقے میں داعش گئی ہوئی ہے. داعش تو ایک عرصے سے موجود ہے، اور اس علاقے میں داعش اپنے اس نے اپنا جو ہے وہ قبضہ کیا ہوا اس علاقے میں، اور ترکی کے فوجی ایک عرصے سے ظاہر ہے کہ اسی سلمان شاہ کے مقبرے کی سلمان شاہ کے مقبرے کی حفاظت کے لیے جو ہے وہ وہاں پہ موجود ہیں. تو یہ کوئی نیا واقعہ تو ہے نہیں، یہ تو کئی سال سے ظاہر ہے. اس سے پہلے جب النصرہ یا پھر اس کے بعد اب داعش، یہ سب ان کی تو انڈرسٹینڈنگ ترکی کے ساتھ چلی آ رہی ہے. تیسری بات یہ ہے کہ داعش کی وہاں پہ بقا جو ہے اس کا انحصار ہی ترکی کے اوپر ہے. اس کی وجہ یہ ہے کہ جو خام تیل ہے وہ ترکی ہی کی جا کے مارکیٹس میں جو ہے وہ سیل ہوتا ہے. اس کی وجہ یہ ہے کہ ان کا سارا جو اس انحصار ہے، چاہے وہ فوجی انحصار اس کی ضروریات ہوں یا اس کی مالی ضروریات ہوں، اس کے لیے تو ان کے قریب ترین راستہ جو ہے وہ ترکی ہی ہے، اس کے علاوہ تو کوئی بھی نہیں. تو میرا خیال ہے یہ ساری چیزیں یہ بتاتی ہیں کہ کوئی مقصد اور ہے، اور میں یہ سمجھتا ہوں کہ شاید یہ مقصد یہ ہے کہ یہ ایک تھریٹ کریٹ کیا گیا ہے، اور پہلا قدم اٹھایا گیا ہے ترکی کی اس قدر جارحانہ اور واضح اور واشگاف جو ہے وہ اس کی فوج کی زمین کے اوپر انٹری. پہلے تھی داعش کے تھرو، اب یہ ہے ڈائریکٹلی. اور اگر یہ پہلا قدم ہے تو پھر کیا یہ سوال پیدا ہوتا ہے کہ کیا ترکی نے اس کو چیک کیا ہے کہ سیریا اس سلسلے میں کیا ریئیکٹ کرتا ہے، یا دیگر دنیا کے ممالک اس سلسلے میں کیا ریئیکٹ کرتے ہیں؟ تو میرا خیال ہے یہ بڑے اہم سوالات ہیں. اگر ترکی کم از کم مثال کے طور پر وہ یہ کہے کہ ہمیں خطرہ پیدا ہو گیا تھا تو ہم زیادہ دیر انتظار نہیں کر سکے ریسپانس کا اسرائیل اپنا سیرین گورنمنٹ کا، تو دیکھنا یہ ہے کہ ترکی اس سلسلے میں کیا معذرت کرے گا، کیا وہ اپولوجائز کرے گا، کیا وہ آئندہ ایسی کوئی حرکت نہ کرنے کی کوئی عالمی برادری کو یا سیریا کو جو ہے وہ یقین دہانی کرائے گا. میرا خیال ہے یہ ساری باتیں سامنے رکھ کے پھر ہمیں انالیسس کرنا چاہیے کہ ترکی کے سٹیپ کے اصل. میرا خیال ہے ترکی اس خطے میں ثابت کرنا چاہتا ہے کہ میں یہاں پہ موجود ہوں، اور میں کسی وقت بھی کوئی کسی ڈائریکٹلی فوجی کاروائی میں انوالو ہو سکتا ہوں. میرا خیال ہے اگر یہ میسج ہے اس کے اندر تو یہ بڑا ہی خطرناک ہے پورے خطے کے لیے.
بہت شکریہ. سلیم قاضی صاحب، جیسا کہ ثاقب اکبر صاحب نے کہا، کیا اسے ایک پہلا ٹیسٹ سمجھا جائے عملی مداخلت کے تعلق سے شام کے اندر؟
جی ہاں، ثاقب اس کی رائے میں بڑا وزن ہے کہ وہ کہ ایک قیاس تو ہے، ایک خانہ جنگی کی صورتحال تو جاری ہے، اور جیسے دیکھیں کہ جیسے میڈیا میں اسے پورٹرے بھی کیا جا رہا ہے، اور میں اگری کرتا ہوں اپنے دلی کے مہمان سے بھی کہ آپ نے اس کو ایک ایسا مینس جو ہے پریس میں ایٹ لیسٹ وہ ڈکلیئر کیا ہے، لیکن اس کے بارے میں کچھ ویسٹ جو ہے کچھ کر نہیں رہا. امریکہ جو ہے وہ بالکل کچھ نہیں کر رہا، ایک ہوتا ہے لپ سروس کی حد تک ہے. اور اس میں سمجھتا ہوں کہ اس میں وہ مختلف ممالک اپنے اپنے لوکل لیول کے سکور سیٹل کر رہے ہیں، اور ہم میں سمجھتا ہوں کہ ایک آپ اس لحاظ سے ایک بڑے ہم اہم موڑ پہ کھڑے ہیں कि जहाँ पे एक सदी बाद जो है खिलाफत के उसके डिसमेंबरमेंट के बाद मशरिक़ वुस्ता रीडिफाइन हो सकता है, ये वो मोमेंट है। अब तारीख जो है वो हमें बताएगी कि कौन इस तकसीम के उस वक्त जो है कौन लाइन के इधर खड़ा था और कौन उधर खड़ा था। और तुर्की ने जो अपने लिए चूज़ किया है रास्ता, वो मैं एग्री करता हूँ कि वो जो है इस दफ़ा उसने एक वाटर टेस्ट किया है कि कहाँ तक बात जा सकती है। कि अगर बिल्कुल जैसे दिल्ली के हमारे मेहमान ने फरमाया कि अगर तो इसकी कोई इंटरनेशनल लेवल पे कोई अपोलॉजी आती है, या वो कहते हैं कि भाई सिर्फ ये हमारा इतना ही ऑपरेशन था और वो हमने ज़रूरी समझा, तो बात बनती है। लेकिन इंटरनेशनल फोरम के ऊपर भी आप मुझसे बेहतर जानते हैं कि इसके ऊपर कोई बात नहीं हो रही और ना इसको कोई लेके जा रहा है अक्वाम मुत्तहिदा में या किसी और जगह पे। तो जो है ये मैं समझता हूँ कि यकीनन उन्होंने एक टेस्ट किया है और आने वाले माहों साल ही बताएंगे कि अगर ये पॉलिसी तुर्की जारी रखता है तो वो जो है खित्ते के लिए इंतहाई नुकसानदेह साबित हो सकती है। और वहाँ पे नए मशरिक़ वुस्ता का अगर किसी को कोई ख्वाब है कि रीडिफाइन हो सकती हैं बाउंड्रीज, तो उसमें मैं समझता हूँ कि सख्त बेचैनी और इलाके के तुर्की जैसे मुल्क को कम अज़ कम ये रोल जो है उसे अवॉइड करना चाहिए कि आप इतनी बड़ी ताकत हैं तो उस वक्त आप रेस्ट्रेंट शो करें बजाय इसके कि आप उन ग्रोहों की हिमायत करें जो कल आपके गले पड़ेंगे आके।
जी डॉक्टर जमील साहब, मैं आपसे पूछना चाहूँगा कि आप देखें कि एक बात तो शाम के सरहद के अंदर यानी शाम की सरजमीन में मकबरे के वाक़ होने का बहाना बनाकर वहाँ से सुलेमान शाह की मैयत के बाकियात को लाया गया और फिर दोबारा शाम के अंदर ही दफन किया गया, यानी दो दो बार जारहियत की गई और दो दो बार शाम की मर्जी के खिलाफ इकदाम किया गया, इसका क्या मकसद हो सकता है?
देखिए जाहिर है कि वो शाम को प्रवोक करना चाहते हैं, वो ये चाहते हैं कि एक दाइश के बहाने शाम के अंदर दाखिल हुआ जाए। लेकिन ये कि चूंकि किसी भी मुल्क के अंदर अगर कोई दूसरी बाहर की मुल्क की अफवाज दाखिल होती हैं तो वो मुल्क कभी उस चीज को बर्दाश्त नहीं कर सकता। तो नतीजे के तौर पर ये इस बात के इम्कान पूरे मौजूद हैं कि एक वक्त जरूर ऐसा आ सकता है कि शाम की हुकूमत उसका जवाब दे, और जवाब देंगे तो बराह रास्त एक जंग की सूरत हाल पैदा हो जाएगी। और यही वो सूरत हाल है जो पूरा वेस्टर्न वर्ल्ड जो है चाहता है कि अरब ममालिक के अंदर और इस्लामी ममालिक के अंदर पैदा हों। एक वक्त था कि जब इराक में और अफगानिस्तान में बाजाबता बाकायदा हमले किए गए दहशतगर्दी के खिलाफ जंग के नाम पर, उसके बाद में चूंकि अमरीका को और वेस्टर्न ममालिक को जबरदस्त नुकसान हुआ, $3 trillion से ज्यादा का उनका खसारा हुआ, उसके अलावा बड़ी तादाद में अफवाज मारे गए और कम से कम 1 लाख से ज्यादा अफवाज उनके मफलूज हो गए, तो इन हालात के बाद में उन्होंने फैसला ये किया कि बराह रास्त जंग करने के बजाय वहां पर हालात ऐसे पैदा कर दिए जाएं कि ये लोग आपस में लड़ें। कभी वो सेक्टेरियन बुनियादों पर शिया और सुन्नी का सवाल पैदा करके लड़ाने की कोशिश की गई। देखिए लीबिया के अंदर क्या हालात पैदा किए गए, लीबिया को तबाह कर दिया गया, मिस्र को तबाह कर दिया गया, उसके बाद में सीरिया के अंदर उनको तवक्को ये थी कि सीरिया की हुकूमत का तख्ता पलट जाएगा, लेकिन ऐसा मुमकिन नहीं हुआ। तो वही आईएस जिसको बाकायदा जिसकी सपोर्ट में पूरा वेस्टर्न वर्ल्ड खड़ा था और जिसके जिसके तमाम दर्ज अफवाज की एक बड़ी तादाद खुद यूरोपीय ममालिक से आई है, और यूरोपियन ममालिक से अगर कोई अशखास वहां पर आ रहे हैं जंग लड़ने के लिए तो जाहिर है कि वो यूरोपियन ममालिक की और हुकूमत की मर्जी के बगैर नहीं हो सकता। वो आज ये जाहिर करने की कोशिश जरूर कर रहे हैं कि उनकी मर्जी के बगैर हुआ, लेकिन ऐसा मुमकिन नहीं है। तो बड़ी तादाद में उन्हें बाकायदा जाने दिया गया इस वजह से कि चूंकि उस जमाने में उनके उनकी सारी की सारी तवज्जो इस सीरियन हुकूमत को हटाने की थी, लेकिन चूंकि वो मंसूबा उनका नाकामयाब हो गया और दाइश ने खुद अमेरिकन मफादात को किसी हद तक नुकसान पहुंचाने का खतरा पैदा हुआ, तो इसलिए वो दाइश के खिलाफ उन्होंने एक आवाज उठाई बुलंद कर दी। अब तुर्की के जरिए वो ये चाहते हैं कि तुर्की के जरिए एक सीरिया के ऊपर दोबारा वही दबाव कायम किया जाए जो तकरीबन 6 महीने पहले या साल भर पहले मौजूद था और जिससे वो निस्बतन अब बहुत हद तक आजाद हो चुका है। तो वो दोबारा ऐसे हालात पैदा करना चाहते हैं कि तुर्की और सीरिया की अफवाज आपस में टकरा जाएं, और चूंकि उसमें उन्हें उम्मीद यह है कि एक तरफ दाइश और अगर तुर्की अगर जंग में शामिल हो जाता है तो फिर सीरिया की हुकूमत का तख्ता बड़े आसानी से पलटा जा सकता है, वहां पर हुकूमत अपनी मर्जी की बनाई जा सकती है। तो ये सारी साजिश है, वरना कोई वजह नहीं बैठती कि आपने मुंतकिल वहां से कब्र को किया और उसके रिमेंस को फिर वहीं सीरिया की जमीन के अंदर ही उसको दफन किया जा रहा है। बड़ी सीधी सिंपल बात है कि भाई अगर आपको खतरा है दाइश से, तो दाइश का खतरा अगर वहां पर मौजूद था तो दूसरी जगह भी सीरिया में मौजूद है। तो आपको बेहतर तरीका यह था कि अगर आप इतने नेशनलिस्ट हैं, अगर आपको अपने बादशाह के रिमेंस इतने प्यारे हैं, तो आप उसको तुर्की के महफूज तरीन मकाम के अंदर उसको दोबारा दफन करते, वहां पर उसका उसके उसका मौसोलियम बनाया जाता। लेकिन वो तो बाकायदा मौसोलियम इराक के इलाके सीरिया के इलाके के अंदर बनाया जा रहा है। तो ये खुली जा रही है, लेकिन अफसोस की बात यही है कि मुस्लिम ममालिक चूंकि वो पूरी तरह एक मगरबी ममालिक के हाथों में खेल रहे हैं, बेशतर ममालिक का हाल यही है, और वो उसके खिलाफ कोई आवाज उठाने वाला नहीं है, इसलिए तुर्की भी वो अपने मफादात के तहत, इलेक्शन भी करीब है, तो ये सारे के सारे मफादात उसके इस बात के लिए उसको आमादा किए हुए हैं कि वो इस सीरिया के अंदर अपनी ये जारहियत जारी रखे, और वो ये उम्मीद करते हैं कि इस जारहियत के बाद में कोई ना कोई स्टेज जरूर आएगी कि जिस पर सीरियन हुकूमत जो है वो जवाबी कार्रवाई करेगी, और इसी चीज का इंतजार ओबामा की हुकूमत और मगरबी ममालिक की हुकूमत कर रहे हैं।
बहुत शुक्रिया आपका। नाज़रीन, हमारी गुफ्तगू जारी है मौजूद मेहमानों से, मगर यहाँ पर एक मुख्तसर सा वक्त है। जी नाज़रीन, एक बार फिर आपको खुश आमदीद कहते हैं, चलते हैं इस्लामाबाद। साकिब अकबर साहब, मैं आपसे पूछना चाहूँगा कि दाइश ने इराक में, सूर्या में या शाम में मिलाकर आप देखें कि अम्बिया कराम और साहबा कराम के मज़ारात की किस तरह से बेहरमती की, लेकिन तुर्की की तरफ से जो अपने आप को एक मुसलमान मुल्क कहता है और कहलाते नहीं तकता, एक मजम्मती बयान जारी नहीं किया गया, और सुलेमान शाह के मैयत की बाकियात को उसको इतनी फिक्र लायक हुई एक के तमाम तर माहदे समझौते और हिफाजत के बावजूद उसने शाम के अंदर जारियत कर दी, तो क्या वाकई ये समझा जाए कि ये सिर्फ और सिर्फ आइंदा इंतखाबात में राय दहिंदगान की तवज्जो और उनका वोट हासिल करने के लिए किया गया एक इकदाम है? ज़रा ऐसा लगता है कि मेरी आवाज़ नहीं पहुंची है साकिब अकबर साहब तक, और या रबते में कुछ मुश्किल है। सलीम काजी साहब, अगर आपने मेरा सवाल सुना हो तो मैं आपसे जवाब चाहूँगा।
हाँ जी, थोड़ी से इधर भी थोड़ा सा लाइन में मसला हुआ, लेकिन मेरा ख्याल में लुबे लुबाब में सवाल का आपका समझ गया। तो बात इतनी सादा नहीं है जैसे मैं पहले कह रहा था कि ये अपनी डोमेस्टिक कंस्टिट्यूएंसी का उसका जवाब नहीं है, मैं जिसे इलेक्शन की हद तक महदूद रखना। अगर तो इसका हम वही बात है कि हाइंडसाइट में बात हम कर सकेंगे कि जून के करीब जब इलेक्शन कंपेन में अपोजिशन और अर्दगान की पार्टी के दरमियान इसके ऊपर क्या किस किस्म की सियासत होती है। लेकिन यहाँ मैं एक और पॉइंट रेज करना चाहूँगा, जो वो ये है कि जैसे अमेरिका की आपने अयानत करते हुए तुर्की ने जैसे रोल अदा किया, मैं समझता हूँ कि ऐसा ही कोई पैरेलल रोल जो है बाकी जगहों पर भी उन मुस्लिम ममालिक को अब सबक सीखना चाहिए कि फॉर एग्जांपल पाकिस्तान में भी, कि बाद में अब अमेरिका कल तुर्की को यही कह सकता है कि जो पाकिस्तान को कहते रहे कि भाई आप इधर इधर भी देखते हैं उधर भी देखते हैं, आप करना क्या चाह रहे हैं। तो उसमें मैं समझता हूँ कि तुर्की ने वही किया जो किसी कदर किसी हद तक पाकिस्तान का रोल रहा, कि अब जो है आपने अफगानिस्तान के हवाले से जिन ग्रोहों को, हक्कानी को या जिन ग्रोहों को आप उस वक्त जो है सपोर्ट किया, बाद में अमेरिका की ज़रूरत पूरी हो गई तो वही जो है उन्होंने कहा आपसे कि भाई इनसे आप रबते तोड़ लें। तो मेरा ख्याल में तुर्की के लिए भी जो है मसला ये है कि हम ममालिक एक दूसरे से वही बात है, हिस्ट्री से भी हुकूमतें सबक कम ही लेती हैं कि इस किस्म की दोस्ती या इस किस्म के इत्तेहाद में आके आप किस हद तक अपने मफादात को परसू कर सकते हैं और अपने पड़ोस में एक जंग को सपोर्ट कर सकते हैं। सीरिया की डिस्टेबलाइजेशन जो है इससे बड़ी नादानी हो नहीं सकती तुर्की के लिए या किसी भी नेबरिंग इस्लामी मुल्क के लिए कि वहाँ पे जो है उसकी जो जो सीरिया की हिस्ट्री है, तो इट गोज अ लॉन्ग वे बैक. तो एक ऐसे मुल्क की डिस्टेबलाइजेशन में आप किरदार अदा कर रहे हैं जो कि इंतहाई ख़तरनाक हो सकता है खित्ते के लिए, पूरे खित्ते के लिए. आप मैं समझता हूँ कि मुस्तकबिल की जंगों का बीज बोए जा रहे हैं इस वक्त.
बहुत शुक्रिया.
और बहुत ही नाकबत अंदेशाना पॉलिसी या नहायत ही शॉर्ट साइटेडनेस है ऑन पार्ट ऑफ टर्की, आई वुड से.
जी साकिब अकबर साहब, तुर्की की जो पॉलिसी शाम के ताल्लुक से पिछले 3-4 साल से 2011 में जो बहरान शुरू हुआ शाम में, आप देखें कि पॉलिसी को लेकर और दहशत गर्दों की जो हमायत है, खुद तुर्की के बहुत से हलकों का कहना है कि दाइश के नासिर जो जख्मी होते हैं उनका इलाज तक तुर्की के अस्पतालों में होता है, तो तुर्की के मुख्तलिफ शहरों में मुसलसल मुजाहरे होते रहे, और ये जो कार्रवाई हुई है इसके खिलाफ तो जो तुर्की के हिजब मुखालिफ के रहनुमा हैं कलीजदार, उन्होंने सख्त रद्द अमल जाहिर किया और यहाँ तक कह डाला है कि ये तुर्की की हुकूमत की पेशानी पर बदनुमा दाग है और तुर्की के हुक्काम जिन्होंने इस कार्रवाई का हुक्म दिया था वो इंतहाई बुजदिल हैं. तो इस सूरत हाल के पेश नज़र अपनी पोजीशन को बेहतर बनाने में चाहे वो रजब तैयब अर्दोगान हो या दाऊद अहमद ओगलू हो, कितने कामयाब हो सकेंगे?
हेलो, मेरी आवाज आ रही है?
जी जी जी, इनायत हो.
मैं ये समझता हूँ कि पहले सवाल के जवाब में भी मुझे कुछ अर्ज करना है कि क्यों उनके बकायाजात को सुलेमान शाह के एक खित्ते से उठा के दूसरे जगह पे रखा गया है. मैं ये समझता हूँ कि मेरे इस एनालिसिस पर बहुत ही आलमी सतह पे इस पे गौर फिक्र किया जाना चाहिए कि पहले अगर उस जगह पे नुकसान पहुँचता तो जाहिर है कि दाइश जिम्मेदार होती. अब उन्होंने क्या सवाल पैदा होता है कि क्या ऐसी जगह उन्होंने इसको दफन किया है कि अब इल्ज़ाम जो है अगर उस मकबरे को आप जो नया उन्होंने आर्जी तौर पे डिक्लेयर किया है जगह को, तो क्या वो ये चाहते हैं कि अब ये इल्ज़ाम दाइश के बजाय अब तुर्की के अपना ये सीरिया पे लगा सके और तुर्की को जवाब मिल सके डायरेक्टली शाम के खिलाफ किसी फौजी इकदाम का? तो ये बड़ा अहम सवाल है जिसको हमेशा मैं समझता हूँ इसके अभी एनालिसिस इसका करना चाहिए और इसका जायजा लेना चाहिए, और मेरा ख्याल है जरूर शाम की हुकूमत भी जो है वो इसका जायजा लेगी कि ये नई जगह किस मकसद के लिए मुंतखब की गई है और फिर शाम के अंदर. दूसरी जो सवाल आपने किया है उस सिलसिले में मेरा ख्याल ये है कि तुर्की के आवाम जो हैं वो खासे बेदार भी हैं, वो अपना रोल जो है वो पहले भी प्ले करते रहे हैं. उन्होंने फलस्तीन के मसले पे उन्होंने पहले ही रजब तैयब अर्दगान को मजबूर किया था कि वो एक कम अज कम एक ज़ाहरी तौर पे एक नुक्ता नज़र इसराइल के खिलाफ इख्तियार करें, क्योंकि उस वक़्त ये बात कही जा रही थी कि गजा के ऊपर हमले से पहले तैयब अर्दगान की और इसराइली वजीर आजम की पेरिस की आपस में मुलाकात रही है. यहाँ तक के बाद जराए ने जब ये सवाल उठाया कि कहीं ऐसा तो नहीं कि इस हमले में भी पहले से उनकी अंडरस्टैंडिंग रही, तो इसराइल का वो सफीर जो तुर्की के अंदर मामूर था उसने ये इस चीज की तरफ इशारा किया कि तुर्की इलम में था जो इसराइल स्टेप उठाने जा रहा है. तो उसके बाद फिर रजब तैयब अर्दगान ने जो सूरत हाल खराब हुई उसके लिए खुद तुर्की के अंदर, तो उसको कवर करने के लिए ये जरूरी समझा कि इसराइल के खिलाफ कम अज कम एक पोलिटिकल स्टैंड जो है उसको वो जाहिर करे. इसका मतलब ये है कि उनको अपने आवाम से बहुत ज्यादा हमेशा उनके प्रेशर को वो अहमियत देते हैं. तो जरूरी है कि जैसे कि अपोजिशन ने फिर इस मसले पर भी स्टैंड लिया है, इसको मसले को थोड़ा सा अवामी बनाया जाए और तुर्की को बचाया जाए. तुर्की की नई क्या ये जो मौजूदा क्यादत है इसको हमाकतों से बचाया जाए और तुर्की के अंदर के मुआशरे को जो है वो दाइश और अलकायदा और इस जैसी तंजीमों की हमायत से एक इस मुआशरे को खराब ना किया जाए और इस ये मुआशरा जो इतदाल और उसको पसंद करता है उसको जो है वो मजबूर ना किया जाए इस ऐसे मुआशरे में तब्दील होने में जो इंतहा पसंदों की गिरफ्त में आ जाए. तुर्की तो ऐसे मजहबी रहनुमाओं के खिलाफ भी अब इकदाम करने पर आ गया है. तुर्की की मौजूदा गवर्नमेंट कि जिस जो दुनिया में तालीम और इस तरह के शोबों में काम कर रहे हैं और एक मजहबी नुक्ता नजर रखते हैं और पहले तुर्की की मौजूदा पार्टी की हमायत भी करते रहे, लेकिन चूंकि उनका नुक्ता नजर तो बाज चीजों में मौजूदा हुकूमत के खिलाफ है, तो तुर्की की हुकूमत मौजूदा जो है अब उनको भी बर्दाश्त करने के लिए तैयार नहीं है। तो अगर ये खुद तुर्की की हुकूमत इंतहा पसंदी की तरफ जा रही है, दुनिया में दाइश और अलकायदा जैसी तंजीमों को सपोर्ट करना, एतदाल पसंद मजहबी जमातों और क्यादतों के खिलाफ भी ये तर्ज अमल इख्तियार करना, इसराइल के साथ उनके बढ़ते हुए तजारती इक्तसादी और फौजी ताल्लुकात, ये बहुत ज्यादा इस खित्ते में एक नया यानी सूरत हाल पैदा करेंगे। ये अगर आप हमसायों के यहाँ आग लगाएंगे तो क्या आप समझते हैं कि ये आग आप तक नहीं पहुंचेगी? कौन नहीं जानता कि वो रक्का की सरजमीन और ये पूरा इलाका जो दाइश के जेरे असर है, जहां कभी भी हशीश काश्त नहीं की गई, आज वहां हशीश के खेत लहला रहे हैं, ये कहां पहुंचेगी ये जो हशीश ये काश्त की जा रही है? मैं ये समझता हूं कि ये आखिरकार उनके लिए तो आसान तरीन रास्ता तुर्की में इसको भेजना है। तुर्की के माशरे को इस कदर यानी खतरे से दो चार करने की ऐसी पॉलिसियां, इसको मौजूदा तुर्क हुकूमत को जो है इस पे नजरसानी करनी चाहिए और अपने वक्ती मफादात जो वो समझते हैं कि इससे इसराइल खुश होगा या अमरीका खुश होगा, या वो समझते हैं इस तरह से वो दौलत उस्मानिया नए सिरे से उसका एहया हो सकेगा, इस तरह से एहया होगा तो वो किस तरह की दौलत उस्मानिया होगी?
बहुत शुक्रिया आपका साकिब साहब, बहुत शुक्रिया। डॉक्टर जावेद जमील साहब, हमारे पास 3 मिनट का वक्त बचा, मैं आपसे पूछना चाहूंगा कि इससे पहले जो कार्रवाई की है तुर्क फौज ने, उससे पहले अमेरिका और तुर्की के दरमियान एक समझौता हुआ और जिसमें ये बात तय पाई कि आइंदा मार्च के महीने से शाम के जो मुखालिफीन हैं उनको ट्रेनिंग दी जाएगी और उनको हथियारों से लैस किया जाएगा। इस माहदे पर आप क्या कहना चाहेंगे, इसके कितने मनफी और ख़तरनाक नतज बरामद हो सकते हैं?
देखिए, जाहिर है जैसा कि मैं पहले अर्ज कर चुका हूँ कि ये अमेरिका में और तुर्की के अंदर एक बाकायदा एक समझौता हो चुका है और उस समझौते के तहत वो तमाम ट्रेनिंग तुर्की देगा, और जाहिर है कि इस वक्त उनकी असली लड़ाई दाइश से नहीं है बल्कि असली लड़ाई उनकी शाम की हुकूमत से है, और दाइश तो एक बहाना है, दाइश को बहाना बनाकर वो सीरिया के अंदर दाखिल खुद भी होना चाहते हैं और दाइश के ऊपर भी इस किस्म का दबाव बनाना चाहते हैं कि दाइश अपनी तमाम तर सरगर्मियों का जो उसका मरकज है वो सीरिया के अंदर रखे, ना कि इराक के अंदर, और इसमें उनको उनकी मदद करना, चूंकि एक तरफ से जब तुर्की ट्रेनिंग दे रहा होगा और तुर्की से ट्रेनिंग याफ्ता अफराद सीरिया के अंदर दाखिल होकर कार्रवाई कर रहे होंगे और दूसरी तरफ से दाइश का अपना दबाव बढ़ेगा, तो जाहिर है सीरियन हुकूमत के लिए खतरात कहीं ज्यादा बढ़ जाएंगे, और वो इस उम्मीद में है कि अगर तुर्की ने अमेरिका का साथ दिया और वेस्टर्न ममालिक का साथ दिया तो यकीनन सीरिया में वो हालात जो पहले किसी हद तक कंट्रोल में आ गए थे सीरियन हुकूमत के, उन्हें दोबारा उसके अंदर खराबी पैदा करके सीरियन हुकूमत के ऊपर एक मरतबा फिर दबाव पैदा किया जाएगा ताकि बशार अल असद की हुकूमत का खात्मा किया जा सके, और ये उनका हतमी मकसद है, क्योंकि जब तक बशार अल असद सीरिया के अंदर मौजूद है तो इसराइल के जो देरपा मकासिद हैं वो हल नहीं हो सकते। इसराइल के मकासिद को हल करने के लिए बशार अल असद का खात्मा जरूरी है, और बशार अल असद के खात्मा जब तक नहीं होगा ईरान को भी बज़ाहिर चैलेंज नहीं किया जा सकता, इसलिए ईरान और सीरिया और जो हिजबुल्ला का जो नेक्सस है उसको तोड़ना ये ही हतमी मकसद है इस सारी साजिश के पीछे, जिसमें सऊदी अरब भी शामिल है, जिसमें कतर की हुकूमत भी शामिल है, जिसमें तुर्की भी शामिल हो गई है, जिसमें जो इजिप्ट की नई हुकूमत
है, बहुत शुक्रिया आपका,
सब अपना ताउन पेश करने के लिए तैयार खड़े हैं, क्योंकि ये सारे के सारे
बहुत बहुत शुक्रिया आपका, बहुत शुक्रिया,
अपना आका समझते हैं, उन्हें अपना खुदा समझते हैं, और उसकी
बहुत शुक्रिया जावेद जमील साहब। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। बहरहाल तुर्की इस वक्त जैसा मुबसी ने कहा कि इंतहाई ख़तरनाक खेल खेल रहा है اور اگر یہ آگ بھڑکی تو ظاہر ہے کہ اس آگ سے خود ترکی بھی محفوظ نہیں رہ سکے گا، اور اس وقت اس قسم کی مثالیں دنیا کے سامنے ہیں کہ جنہوں نے ان دہشت گردوں کو پروان چڑھایا اور ان کی ہر طرح سے مدد کی، آج یہی سانپ انہی کو جو ہے ڈسنے کے لیے پوری طرح سے تیار ہے۔ تو بہرحال اب دیکھنا یہ ہے کہ جو صورتحال اس وقت ہے اور ترکی جو کھیل کھیل رہا ہے کہ اس کو اس کی سمجھ کب آتی ہے اور اس کے خود ترکی پر کتنے اثرات مرتب ہو سکتے ہیں۔ بہرحال اگلے پروگرام تک کے لیے مجھے علی عباسی اور دیگر ساتھیوں کو اجازت دیجیے، خدا حافظ۔